اس کے بعد قیامت کا ایک منظر، یوم یجمع اللہ الرسل، بڑی دل سوزی والی آیت ہے. میں ان آیتوں کو پڑھتی ہوں تو میرا دل چاہتا ہے کہ یہاں خاص طور پہ حضرت عیسیٰ علیہ السلام کا تناظر ہے، تو میرا دل چاہتا ہے میں حضرت عیسیٰ علیہ السلام کے پاس بیٹھوں اور ان سے ان کے دل کا حال پوچھوں کہ جب قیامت کے دن یہ سب ہوگا تو آپ کے دل پہ کیا گزرے گی. آپ بھی دل پہ لے کے سنیے ان آیات کو. یوم یجمع اللہ الرسل، جس روز اللہ سب رسولوں کو جمع کر کے پوچھے گا. فیقول ماذا اجبتم، بتاؤ تمہیں کیا جواب دیا گیا. یعنی تم نے تو بڑے اخلاص سے ان کو پکارا تھا، بتاؤ رسپانس کیا ملا، کتنوں نے تمہاری دعوت کو قبول کیا، کتنوں نے اس کو بالکل کوئی اہمیت نہ دی، کتنوں نے کیا کیا. قالوا لا علم لنا انك انت العلام الغیوب، تو وہ عرض کریں گے ہمیں کچھ علم نہیں، آپ ہی تمام پوشیدہ حقیقتوں کو جاننے والے ہیں. پھر تصور کرو اس موقع کا جب اللہ فرمائے گا کہ مریم کے بیٹے عیسیٰ، یاد کر میری اس نعمت کو جو میں نے تجھے اور تیری ماں کو عطا کی تھی، میں نے روح پاک سے تیری مدد کی، تو گہوارے میں بھی لوگوں سے بات کرتا تھا اور بڑی عمر کو پہنچ کر بھی، میں نے تجھ کو کتاب اور حکمت اور تورات اور انجیل کی تعلیم دی، تو میرے حکم سے مٹی کا پتلا پرندے کی شکل کا بناتا اور اس میں پھونکتا تھا اور میرے حکم سے وہ پرندہ بن جاتا، تو مادرزاد اندھے اور کوڑی کو میرے حکم سے اچھا کرتا تھا، تو مردوں کو میرے حکم سے نکالتا تھا. پس جب تو بنی اسرائیل کے پاس کھلی نشانیاں لے کر پہنچا اور جو لوگ ان میں سے منکر حق تھے انہوں نے کہا یہ نشانیاں جادوگری کے سوا اور کچھ نہیں، تو میں نے تجھے ان سے بچا لیا. اور جب میں نے حواریوں کو اشارہ کیا کہ مجھ پر اور میرے رسول پر ایمان لاؤ، تب انہوں نے کہا ہم ایمان لائے اور گواہ رہو کہ ہم مسلم ہیں. حواریوں کے سلسلے میں وہ واقعہ بھی یاد کرو کہ جب حواریوں نے کہا، کیا کہا، اے عیسیٰ ابن مریم کیا آپ کا رب ہم پر آسمان سے کھانے کا ایک خوان اتار سکتا ہے؟ یہ ہیں وہ آیتیں جن کی وجہ سے سورت کو مائدہ کہتے ہیں. جیسے بنی اسرائیل پر من اور سلوہ اترا تھا، تو اسی طرح حضرت عیسیٰ علیہ السلام کے فالوورز نے بھی مائدہ کھانے کی فرمائش کی تھی. عیسیٰ علیہ السلام نے کہا اللہ سے ڈرو اگر تم مومن ہو. انہوں نے کہا ہم بس یہ چاہتے ہیں کہ اس خوان سے کھانا کھائیں اور ہمارے دل مطمئن ہوں اور ہم کو معلوم ہو جائے کہ آپ نے جو کچھ ہم سے کہا وہ سچ ہے اور ہم اس پر گواہ ہوں. اس پر عیسیٰ ابن مریم نے دعا کی، خدایا ہمارے رب ہم پر آسمان سے ایک خوان نازل فرما جو ہمارے لیے اور ہمارے اگلے پچھلوں کے لیے خوشی کا موقع قرار پائے، اور تیری طرف سے ایک نشانی ہو، ہم کو رزق دے اور تو بہترین رازق ہے. اللہ تعالیٰ نے جواب دیا میں اس کو تم پر نازل کرنے والا ہوں، مگر اس کے بعد جو تم میں سے کفر کرے، یعنی ناشکری کرے، اللہ کی نعمت ملے اور ناشکری کرے، تو اسے میں ایسی سزا دوں گا جو میں نے کسی کو دنیا میں نہ دی ہو. غرض جب یہ احسانات یاد دلا کر اللہ فرمائے گا، کیا کہے گا. یا عیسیٰ ابن مریم انت قلت للناس، اے عیسیٰ ابن مریم کیا تو نے لوگوں سے کہا تھا کہ اللہ کے سوا مجھے اور میری ماں کو بھی خدا بنا لو. سوچیے حضرت عیسیٰ کا کیا اس وقت حال ہوگا. ایک نبی اور ایک مرد حق جب لوگوں کو اللہ کی طرف پکارتا رہے، حق بات کی دعوت دیتا رہے، اور اس کو قیامت کے دن سب کے سامنے کھڑا کر کے پوچھا جائے کہ یہ جو فوجیں تھیں، جو لشکر تھے، جیسس گاڈ اور سن آف گاڈ کہنے والے، بتاؤ کیا تم ان کو کہہ کے آئے تھے، کیا حال ہوگا. ایسے نہیں لگتا کہ عیسیٰ علیہ السلام سوچیں گے یعنی اللہ کی اس پکڑ سے ہم بچ جائیں، لیکن آپ دیکھیے کہ اللہ پوچھے گا. یہ ہے العادل کا اصول. ساری دنیا اس کو گاڈ کہتی رہی، اللہ پھر بھی امپریس نہیں ہوئے ان سے. ساری دنیا ان کو اگر سن آف گاڈ کہتی رہی، اللہ تعالیٰ پیئر پریشر کا شکار نہیں ہوئے، پاپولر پریشر میں نہیں آئے، ہم کیوں ہونے لگتے ہیں. یہ ہے اللہ کا غنی ہونا، الصمد، بے نیاز. ساری دنیا کسی کو اچھا کہتی رہے، اللہ تعالیٰ اس سے حساب لینے سے نہیں چوکتا. تو پوچھا جا رہا ہے بتاؤ کہ تمہیں اور تمہاری ماں کو جو لوگوں نے رب بنا دیا، کیا تم کہہ کے آئے تھے؟ تو وہ جواب میں عرض کریں گے کہ سبحان اللہ، میرا یہ کام نہ تھا کہ وہ بات کہتا جس کے کہنے کا مجھے حق نہ تھا، اگر میں نے ایسی بات کہی ہوتی تو آپ کو ضرور علم ہوتا. آپ جانتے ہیں جو کچھ میرے دل میں ہے اور میں نہیں جانتا جو آپ کے دل میں ہے. کچھ لوگ سوچیں گے کہ اللہ کو خود نہیں پتا تھا، کیوں حضرت عیسیٰ سے پوچھا حجت تمام کرنے کے لیے. جو ہو رہا ہے جو کوئی لوگ کر رہے ہیں اللہ کو پتہ ہے. اللہ کو پتہ ہے کہ حضرت عیسیٰ علیہ السلام نے کبھی نہیں کہا کہ مجھے خدا بنانا, لیکن اس کے باوجود اللہ تعالیٰ حجت تمام کریں گے اور ان لوگوں کو وہاں شرمندہ کریں گے جو ساری زندگی سیویئر کا لفظ بولتے ہوئے اور حضرت عیسیٰ کے نام پہ یہ باتیں لگاتے ہوئے چلے گئے کہ انہوں نے کہا تھا کہ میں تمہیں بچا لوں گا اور تم جو گناہ کرو. حیرت نہیں ہوتی؟ مجھے ایک موقع پہ اتفاق ہوا, کوئی نان مسلم تھی تو ان سے اس پہ بات کرنے کا, کہنے لگی کہ ہمارا رسول بہت پیار کرتا ہے ہم سے, آئی لو جیسس, ہی از سیویئر, وہ مجھے سیو کرائے گا. کیسے؟ کہ جو مرضی گناہ کرو وہ بچا لے گا. میں نے کہا آپ دنیا کے قانون کو جانتی ہیں؟ کبھی ایسا ہوا کہ ٹریفک کا سگنل کوئی اور توڑ جائے اور پولیس کسی دوسرے کو قید کر دے, آپ اس کو کیا کہیں گی؟ چپ ہو گئی. دو چار مثالیں میں نے دی, میں نے کیا از اٹ فیئر؟ یہ فیئر ہے کہ چوری تم کرو اور اس کی جگہ کوئی اور چلا جائے اس کے اوپر. تو میں نے کہا جب دنیا کی عدالتیں اس کو نہیں مانتی تو کیا نعوذ باللہ اللہ اتنا ظالم ہے کہ سب کے بدلے میں جیسس کو مار دے؟ صرف ڈھکوسلا. اللہ تعالیٰ کہتے ہیں کہ اس دن سارے پول کھل جائیں گے. میں نے ان سے اس کے سوا اور کچھ نہیں کہا. یہاں سے حضرت عیسیٰ کا پیغام, کوئی ہم میں سے بھی ہو آج کے کرسچینز کو یہ پیغام دے دے, ان کو یہ آیتیں سنا دے, جا کے ترجمہ ہی سنا دے کہ دیکھو جیسس کل کیا کہے گا اور تم ان کے بارے میں کیا سوچے بیٹھے ہو. میں نے ان کو صرف یہ کہا تھا جس کا آپ نے حکم دیا تھا, یہ کہ اللہ کی بندگی کرو جو میرا رب بھی ہے اور تمہارا رب بھی ہے. میں اسی وقت ان کا نگران تھا جب تک کہ میں ان کے درمیان تھا. جب آپ نے مجھے واپس بلایا تو آپ ان پر نگران تھے. آپ تو ساری ہی چیزوں پر نگران ہیں. اب رہ گئی بات آگے کی, تو ان تو عذب ہم فائن نہ ہم عبادک وَإِن تَغْفِرْ لَهُمْ فَإِنَّكَ أَنْتَ الْعَزِيزُ الْحَكِيمُ. اب اگر آپ ان کو سزا دیں تو یہ آپ کے بندے ہیں, اور اگر معاف کر دیں تو آپ غالب اور دانا ہیں. یہ ہوتی ہے نبیوں کی محبت اپنے امتیوں سے. اس لفظ میں کیا مل رہا ہے؟ سفارش مل رہی ہے کہ اللہ نہ کر تیرے بندے کو اپنے بندوں کو سزا دیتا. ماں نہیں اپنے بچے کو آگ میں ڈالتی تو تو کیسے ڈالے گا بندوں کو؟ ہاں باقی آپ پکڑنا چاہیں تو غالب ہیں. ایک رات اللہ کے نبی صلی اللہ علیہ وسلم ساری رات تہجد میں اس آیت کو پڑھ پڑھ کے روتے رہے. وہ نبی اپنی امت کے لیے دعائیں کرتا رہا کہ اللہ میری امت کو بخش دے, یا رب امتی امتی, اے اللہ تو ان کو معاف کر دے. نبیوں کا معاملہ ماں باپ والا ہوتا ہے. آج بھی دیکھیے کہ بچے ماں باپ کو ستا کے جاتے ہیں, تو ماں باپ اس غم میں نہیں ہوتے کہ ہمیں ستایا ہے, اس غم میں ہوتے ہیں کہ اللہ ان کی پکڑ نہ کرنا, یہ جو میرے ساتھ غلط کام کر رہے ہیں یا مجھے غلط کہہ رہے ہیں تو ان کو نہ پکڑنا. یہ محبت جب تک نہیں آتی خیر خواہی نہیں ہوتی. سچے دیندار جب تک لوگوں کے ساتھ یہ محبت نہیں کریں گے دین نہیں پھیلے گا. گناہ گاروں سے نفرت نہیں کرنی, محبت کرنی ہے, دعائیں مانگنی ہے, بد دعائیں نہیں دینی. تب اللہ فرمائے گا یہ وہ دن ہے جس میں سچوں کو ان کی سچائی نفع دیتی ہے, اور ان کے لیے ایسے باغ ہیں جن کے نیچے نہریں بہ رہی ہیں, یہاں وہ ہمیشہ رہیں گے, اللہ ان سے راضی ہوا اور وہ اللہ سے, یہی بڑی کامیابی ہے. یہ ہے اصل سچ کہ زمین و آسمان اور تمام موجودات کی بادشاہی صرف اللہ ہی کے لیے ہے اور وہ ہر چیز پر قدرت رکھتا ہے. قیامت کے دن سچوں کو ان کا سچ کام دے گا. یہ چھوٹی سی بات ہے, تھوڑی سی بات سچ پہ کریں گے کہ کون سا سچ ہے جو قیامت کے دن کام آئے گا. صدق, صدیقیت, صدوق, یہ سارے لفظ ایک ہی درجے کے ہیں, سچائی. دنیا کی سب سے بڑی حقیقت کیا ہے؟ لا الہ الا اللہ, اللہ ایک ہے, اس کو مان جاؤ. جس نے اس کی گواہی دی اس کا دل سچا ہو گیا, صادق ہو گیا. جب ایک بندہ اللہ کے ساتھ اس معاملے میں سنجیدہ ہو جائے کہ دل کی تختیوں سے سارے غیر اللہ کے نام مٹا دے, لا الہ الا اللہ جس کی دل کے اندر آ گیا, جس کے اندر آ گیا, سمجھے کہ اس کا دل سچا ہو گیا. تو صدق کا جو پہلا درجہ ہوتا ہے نا, یہ اخلاص کے قریب ہے. اللہ کو ایک مان لیجئے, کسی اور کو اس جگہ جگہ ہی نہ دیں. جب بندے کے اندر اتنا سچ آ جائے جو میرے رب نے کہا مانوں گی, جس سے روکا اس سے رکنا, میری زبان جھوٹ نہیں بولے گی, میرے کان جھوٹ نہیں سنیں گے, میری آنکھیں جھوٹ نہیں دیکھیں گی, میرے دل میں جھوٹی محبتیں نہیں رہیں گی, मेरे कदम झूठ की तरफ चल के नहीं जाएंगे, मेरे हाथ झूठ के गवाह नहीं बनेंगे। ये पूरा दीन सिर्फ एक लफ्ज़ में आ जाता है कि जिसको रब की मार्फत हो गई, ना उसकी ज़ुबान झूठ बोलती है ना उसके कान, अपना मुहासबा कर सकते हैं। क्या सच्चाई के पहले दर्जे पे हूँ? और यकीन कर लीजिए कि जब तक ये बात आती नहीं है, दीन अंदर आता ही नहीं है। रब को पाइए, वो सच है, वो ज़ात है, मार्फत का नाम सच है, अपने रब को मान लीजिए। फिर इसका दूसरा दर्जा होता है सच्चाई का, और वो क्या है कि अल्लाह से मनाजात करते हुए इंसान सच्चा रहे, जिसका तज़किरा कुरान पाक में आता है, वज्जहतु वज्ही लिल्लाह, या अल्लाह की तरफ अपने चेहरे को, इय्याका नाबुदु, सिर्फ तेरा, तेरे सिवा कोई नहीं। एक मामला है कि बंदा रब को माने, लेकिन एक ये कि सिर्फ रब को माने। अल्लाह को मान गए आप, लेकिन साथ कोई और भी तो हो सकते हैं। तो दूसरे दर्जे पे क्या है कि अल्लाह के माँ सिवा से बेनियाज हो जाए, शिर्क उसकी ज़िंदगी से निकल जाए। ये नहीं हो सकता, नहीं मैं नहीं मानती। देखिए, हम सबको यकीन है ना कि हमारी एक ही माँ है, किसी दूसरी माँ का तसव्वुर कर सकते हैं? तो ये तो हम कह रहे हैं ना, हालांकि जब हम पैदा हुए थे तो हमें पता भी नहीं था। किसी ने कहा ये औरत तुम्हारी माँ है, आप मान गए? ज़रा सोचिए, क्या आप 100% श्योर हैं कि वो औरत जिसको आज तक आप माँ समझ रहे हैं वही आपकी माँ हो? ना आपको उस वक्त समझ थी, ना आपकी याददाश्त थी, आज आप लोगों की बातें मान रहे हैं? ऐसे ही है ना, हम मान रहे हैं ना। तो जिस बंदे को माँ का यकीन आ जाए, आप कहते ना ये मेरी माँ है, मुझे पता ये मेरी माँ है, तो रब का यकीन आ जाए तो फिर सोच सकते हैं कि क्या जरूरत आएगी। जैसे बच्चा अपनी माँ के सिवा किसी दूसरे की गोद में नहीं बहलता, अल्लाह का बंदा भी अल्लाह के माँ सिवा में नहीं उलझता, ना वो दिरहम और दीनार में उलझता है और ना वो दुनिया की चीज़ों में जाता है। उसको पता है कि मैंने तो अपना चेहरा अपने रब के आगे झुका दिया, वज्जहतु वज्ही लिल्लाह। फिर उसके ज़िंदगी में वो लफ्ज़ आता है कि कुल इन्नस्सलाती व नुसुकी व महयाया व ममाती लिल्लाहि रब्बिल आलमीन। फिर इसके बाद तीसरा दर्जा आता है नीयत का सिद्क, आपकी नीयतें सच होने लगती हैं। कल तक हो सकता है कि आप इसलिए अल्लाह की इबादत कर रहे थे, अल्लाह को एक मान रहे थे कि आपकी माँ ने सिखाया था आपको, बचपन से आपने सुना, आपके उस्तादों ने बता दिया, लेकिन उसके बाद शऊर के साथ आप अल्लाह की तरफ आते हैं, आप अपनी नीयतों को ठीक करते हैं, इखलास आता है। इबादत तो करेंगे लेकिन इसलिए नहीं करेंगे कि लोग के वाह कितनी इबादत गुजार है, आपको नेक बनने का शौक़ नहीं है कि लोग आपकी तारीफ़ करें। ऐसे वक्त में फिर इंसान नेकियों की नीयत करता है, नीयत का सिद्क, और ये बिगड़ गया तो सारी कहानी उलट जाएगी। आपने फरमाया कि इन्नमल आमालु बिन्नियात, बंदे के आमाल का दारोमदार उसकी नीयतों पर है। किसी ने नीयत की कि अल्लाह के लिए घर से निकला तो उसका अल्लाह के लिए लिखा गया, और कोई निकला कि दुनिया का फ़ायदा हो जाए तो उसका वो लिखा गया। अल्लाह बंदे को उसकी नीयतों के मुताबिक अजर देता है। फिर उसके बाद चौथा दर्जा होता है सच्चाई का। अच्छा, यहाँ तक जो तीन मैंने बोले हैं ना, काफ़ी लोग यहाँ तक बच जाते हैं शैतान के हाथों से। अच्छी नीयत भी होती है, सब होता है, लेकिन चौथा दर्जा है अज़्म का, अज़्म पूरा करने का। जिस रब को एक माना फिर जम गए, बस इसके बाद नहीं। अज़्म, इरादे, सच्चाई, इस रास्ते की मुश्किलें पार कर जाऊंगी, जान देनी पड़ी कुर्बान कर दूंगी, कुछ छोड़ना पड़ा छोड़ दूंगी, कुछ अपनाना पड़ा अपना लूंगी, फिर क्या हुआ? ऐसे लोगों की अल्लाह तारीफ़ फरमाते, रिजाल उन सदकू मा आहदुल्लाह अलै, आगे पढ़ेंगे जाके हम इंशाल्लाह, कि ये वो लोग हैं जिन्होंने अल्लाह से किए हुए अहदों को सच्चा कर दिया। इसके बाद फिर पाँचवा दर्जा शुरू होता है सिद्क का, कि इंसान का बातिन, यानी इंसान का जो अंदर है ना, वो उसके अमल के मवाफिक हो जाए, यानी कॉल और फेल का तजाद ख़त्म हो जाता है। जो अंदर होता है ना, वही चीज़ बाहर होती है, उसके अंदर कोई ऐसी कोई प्लेटिंग नहीं हुई होती कि अंदर से कुछ और है बाहर से कुछ और है। इसी के लिए अल्लाह के नबी सल्लम दुआएं मांगा करते थे कि अल्लाह मेरे बातिन को मेरे ज़ाहिर से ज़्यादा अच्छा कर दे। आज के दौर में तो साइंस की ज़ुबान से आप समझ सकते हैं, एक वक्त था कि बस ज़ख़म के ऊपर दवा लगा दो, ज़ख़म ठीक हो गया, दो माह बाद फिर ज़ख़म खड़ा हो गया। अब कहते हैं अंदर से ख़त्म करो, जब अंदर सेहत होती है ना तो आपकी स्किन ग्लो करती है, और अगर अंदर बीमारी है आप चेहरे पे कितना कुछ लगा लें चेहरा ग्लो नहीं करता। इसी तरह जिस बंदे के अंदर सच्चाई आ जाती है उसका सीना खुलता है, शरह सदर हो जाती है, फिर उसको हक हक दिखता है, फिर वो लोगों के फतवों से धोखे में नहीं आता कि आज के दौर में ये जायज़ है और ये जायज़ है, ये ले लो तो वो ले लो। फिर वो बंदा हर लम्हे आगे से आगे बढ़ता जाता है, और उसके बाद फिर ऐसा बंदा इतना आगे बढ़ता है कि आखिरी दर्जा, छठा दर्जा क्या है कि उस बंदे का दिल सच को पहचान लेता है, जिसको अल्लाह के नबी सल्लम ने फरमाया कि फलाह पा गया वो शख्स जिसका दिल हक बात का मुहाफिज हो गया। लोग कहते नहीं जायज़ है आज के दौर में, ले लो ये चीज़ खा लो ये चीज़, वो कहता नहीं मेरा दिल नहीं मानता। और ये सच कब आता है दिल का, जब बंदे के ऊपर ख्वाहिशात का गलबा ना हो। ख्वाहिशात जो है ना ये दुनिया का झूठ है, ये दुनिया झूठ है। जिसको इस सच्चाई का यकीन आएगा कल क़यामत के दिन कलबे सलीम लेकर आएगा। इस क़ाल लहु रब्बुहु अस्लिम क़ाल अस्लमतु लिरब्बिल आलमीन, फिर ये कैफियत आती है समेना व अतवाना, बस ये है वो सच जो क़यामत के दिन काम आएगा। तैयार हैं इसके लिए? क्या हम अपनी नीयतों हम अपने दिलों को सच करना चाहते हैं? अल्लाह से दुआ मांगें कि अल्लाह मुझे सच का मुहाफिज बना दे। फिर ये सच्ची किताब दिल में उतरती है, फिर ये सच आपकी ज़ुबान पे आता है तो दिलों में उतरता है। और जब दिल गंदा, अंदर अमल नहीं, सारा दिन तकरीरें और वाज़ा फरमाते रहें, बात का असर नहीं होगा। अल्लाह से दुआ करते हैं कि हमें इस सच्चे सच का यकीन दिला दे, और इस पूरी सूरत में जो तेरे सच्चे सच्चे अहकामात हमने सुने इस पे अमल की तौफीक अता फरमाए। बड़ा दिल उदास होता है सूरत मायदा के पूरा होने पे, क्योंकि इसमें अल्लाह ने बड़े प्यार से ईमान वालों को पुकारा।